यो रेडियो नेपाल हो। हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्। सबभन्दा पहिले यस प्रसारणका मुख्य समाचार। सरकारले शिक्षा, स्वास्थ्य, ऊर्जा लगायत विकास निर्माणमा उल्लेख्य काम गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा। जनतामाझ सहयोगी भूमिका निर्वाह गर्दै खस्कन्दो सागलाई राम्रो बनाउन प्रहरीलाई गृहमन्त्री रामबहादुर थापाको निर्देशन। संसदमा विचाराधीन प्रेससँग सम्बन्धित विधेयकहरूलाई सरोकारवालासँगको छलफलपछि मात्रै अघि बढ़ाउन सभामुखलाई पत्रकार महासंघको ध्यान आकर्षण। दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढ़दै जाँदा त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे चिन्ता र चासो बढ़दो। र अमेरिकी राष्ट्रपति ट्रम्पको भारत भ्रमणका क्रममा अहमदाबादमा उहाँको भव्य स्वागत। आतंकवाद विरूद्धको संघर्षमा सहकारी गर्ने दुवै देशका नेताको प्रतिबद्धता। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विरूद्ध विपक्षीहरूले जनतामा भ्रम छरेको आरोप लगाउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको गण्डकी प्रदेश स्तरीय भेलालाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विपक्षीले गैर विषयलाई विषय बनाएर जनतामा भ्रम छरेकाले त्यस्ता भ्रममा नपर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो। नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकारले गरेका कामहरू जनतालाई सूक्ष्म रूपमा बुझाउन कार्यकर्तालाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले सरकारले सड़क, शिक्षा, स्वास्थ्य, ऊर्जा, विकास र निर्माणमा उल्लेखनीय काम गरिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले समृद्ध नेपालका लागि सुशासन र विकासलाई प्राथमिकतामा राखेर सरकार अघि बढ़ेको बताउनुभयो। प्रधानमन्त्री ओलीले पुष्पलाल र मदन भण्डारीले देखाएको बाटोमा स्पष्ट सैद्धान्तिक दृष्टिकोणका साथ हिँडिरहेको नेकपासँग सबै आन्दोलनका अनुभव रहेकाले पार्टी जनताप्रति उत्तरदायी र जिम्मेवार रहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मुलुकको समसामयिक राजनैतिक परिस्थितिका बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। गृहमन्त्री रामबहादुर थापाले प्रहरी जनताको साथी हुनुपर्ने बताउनु भएको छ। चितवनको जुटपानीमा नवनिर्मित प्रहरी चौकी भवनको हिजो उद्घाटन गर्नुहुँदै गृहमन्त्री थापाले जनताका समस्या र पीरमर्कामा सहयोगीको भूमिका निर्वाह गर्दै प्रहरीको खस्कन्दो साखलाई राम्रो बनाउन प्रहरीलाई निर्देशन दिनुभयो। गृहमन्त्री थापाले समृद्धिका लागि सुरक्षित समाजको उत्तिकै जरूरी रहने पनि बताउनुभयो। गृहमन्त्री थापाले समृद्धिको आधार धार्मिक पर्यटन रहेको बताउनु भएको छ। देवघाट क्षेत्र विकास समितिले हिजो तनहुको देवघाट गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापाले नेपाल समृद्धि र विकासको चरणमा प्रवेश गरिसकेको उल्लेख गर्नुभयो। नेपाल सभ्यताको केन्द्र रहेको चर्चा गर्दै गृहमन्त्री थापाले धार्मिक पर्यटन प्रवर्धनका लागि केन्द्र सरकारका तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी लिपुलेख सहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागि बताउनु भएको छ। काठमाण्डुमा हिजो सम्पन्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याप्सन नेपालको 13 साधारण सभामा मन्त्री पोखरेलले नेपालको नक्सालाई पूर्ण रूपमा समावेश गरिएको पाठ्यक्रम लागू गर्न शिक्षा क्षेत्रका संस्थाहरूले पनि भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले बालबालिकाको न्यूनतम गुणस्तरीय सिकाई सुनिश्चित गर्न सार्वजनिक निजी साझेदारीको अवधारणालाई अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिँदै विद्यालयहरू एक आपसमा गाभेर गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो। प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले हनुमन्ते खोलामा संचालित आयोजनाबारे अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग छलफल गरेको छ। हिजो सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूले हनुमन्ते करिडोर निर्माण ढिलाइ हुँदा काठमाण्डु प्रवेश गर्ने मुख्य नाका कोटेश्वरमा अत्यधिक जाम हुने गरेको भन्नुहुँदै तत्काल काम सम्पन्न गरिनुपर्नेमा जोड़ दिनुभयो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका तर्फबाट जग्गा प्राप्ति, सीमा विवाद र नदीको बहाव परिवर्तनका कारण निर्माण कार्यमा समस्या आएको जानकारी दिइएको थियो। समितिका सभापति कल्याणी खड्काले हनुमन्ते आयोजनाका सम्बन्धमा सम्बन्धित मन्त्रालय र सरकारवालाहरूसँग थप छलफल गरिने बताउनुभयो। बैठकले सवारी दुर्घटना न्यूनीकरणका लागि अध्ययन गर्न गठन गरेको उपसमितिको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ। बढ़दो सड़क दुर्घटना न्यूनीकरणका लागि अध्ययन गर्न समितिको गत पुष 4 गते बसेको बैठकले सांसद गणेश पहाड़ीको संयोजकत्वमा एक उपसमिति गठन गरेको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमाङले हिजो शहरी विकास मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ। नेमाङले हिजो सिंहदरबार स्थित शहरी विकास मन्त्रालयमा पदभार ग्रहणका क्रममा मातहतका निकायलाई प्रतिबद्ध, लगनशील, इमान्दार र जवाफदेही भएर काम गर्न निर्देशन दिनुभयो। मन्त्री नेमाङले पदभारसँगै बागमती एकीकृत सभ्यतासँग जोड़िएका विषयको विधेयक निर्माणका लागि अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमति लिने फाइलमा हस्ताक्षर गरेर कामको शुरूआत गर्नुभयो। नेपाल पत्रकार महासंघले संसदमा विचाराधीन प्रेससँग सम्बन्धित विधेयकहरूलाई सरकारवाला पक्षहरूसँगको छलफलपछि मात्रै अगाडि बढ़ने वातावरण बनाउन सभामुख अग्निप्रसाद सापकोटाको ध्यान आकर्षण गराएको छ। महासंघका कार्यवाहक अध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्ट सहितको टोलीले संसद सचिवालय सिंहदरबारमा हिजो सभामुख सापकोटासँग भेट गरी प्रेस र अभिव्यक्ति स्वतन्त्रतासँग सरोकार राख्ने कानून निर्माण गर्दा सरकारवालाको आवाज सुन्न आग्रह गरेको हो। भेटमा सभामुख सापकोटाले संसदमा विचाराधीन विधेयकहरूमाथि बढ़ीभन्दा बढ़ी छलफलका लागि आफूले पहल गर्ने बताउनुभयो। सभामुख सापकोटाले कुनै पनि विषयमा रहेका त्रुटि सच्याउन छलफल र अन्तर्क्रिया सहायक सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो। नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रूपमा रहेको दक्षिण कोरिया अहिले कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनेको छ। दक्षिण कोरियाली संचार माध्यमहरूमा प्रकाशित समाचारमा जनाइए अनुसार सोमबारसम्म कोरोना संक्रमितको संख्या 800 नागिसकेको छ भने 8 जनाको मृत्यु भइसकेको छ। सीमित संख्यामा संक्रमण देखिएकोमा केही दिनदेखि भाइरस फैलिँदो अवस्थामा छ। बढ़दो संक्रमणसँगै विभिन्न पेशा तथा व्यवसायमा रहेका नेपालीमा ठूलो सन्त्रास फैलिएको छ। अहिले करिब 40,000 हाराहारीमा नेपाली कोरियाको विभिन्न क्षेत्रमा काम गर्दै आएका छन्। यस्तै रोजगार अनुमति प्रणाली ईपीएस मार्फत भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने तयारीमा रहेका युवामा थप अन्यल सृजना भएको छ। कामको सिलसिलामा कोरियामा रहेका नेपालीका अभिभावकहरू पनि चिन्तामा देखिन्छन्। ईपीएस प्रणालीबाट कोरिया पठाउने क्रममा केही सुस्तता आएको छ। कोरिया सरकारले पनि मुलुकमा संक्रमण फैलिएपछि नेपाल लगायत विभिन्न स्रोत मुलुकबाट कामदार ल्याउने प्रक्रिया तत्कालका लागि रोक्न चाहेको बताइएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले नेपाल पर्ख र हेरको रणनीतिमा रहेको जनाएको छ। ईपीएस प्रणालीबाट कोरिया पुगेका नेपालीको संख्या 65,000 भन्दा बढ़ी रहेको छ। यसैबीच नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण हुन नदिन उच्च सतर्कताका लागि नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका अन्य नेपाली संघ संस्थालाई आपसी आवश्यक समन्वय गर्न अपील गर्नुभएको छ। सभापति देउवाले कोरिया स्थित नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई एक पत्र पठाई त्यहाँ रहेका सबै नेपालीको सुरक्षामा उच्च सतर्कताका साथ एकताबद्ध ढंगले समन्वय गर्न अपील गर्नुभएको हो। कोरोना भाइरस संक्रमण फैलिएको कोरियाको थेगु शहरमा रहेका नेपालीलाई सतर्क रहन तथा कोरियाका अन्य शहरमा पनि विभिन्न पेशा र व्यवसायमा संलग्न अध्ययनरत विद्यार्थी एवं श्रममा संलग्न नेपाली बीच आवश्यक सम्पर्क, सूचना सम्प्रेषण र सतर्कताका लागि सभापति देउवाले पत्र मार्फत अपील गर्नुभएको छ। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीले सशक्त प्रतिपक्षीको भूमिका खेल्न नसकेको बताउनु भएको छ। बाँकेको राप्ती सोनारी गाउँपालिका एक कुसुममा हिजो आयोजित कार्यकर्ता भेटघाटका क्रममा डाक्टर कोइरालाले सशक्त प्रतिपक्षीको भूमिका निभाउनु पर्ने बेलामा सत्ताधारी दलसँग भागबण्डा गर्न नहुने बताउनुभयो। उहाँले पार्टीभित्र कुनै तिक्तता नरहेको भन्दै पार्टीको महाधिवेशन आइसकेको अवस्थामा विभाग बनाउनुको औचित्य नभएको बताउनुभयो। चीनको भिसा प्रक्रियालाई छिटो र छरितो बनाउने उद्देश्यले नेपालस्थित चिनिया दूतावासले छुट्टै प्रवेशाज्ञा आवेदन केन्द्र सञ्चालनमा ल्याएको छ। आवेदन केन्द्रको हिजो राजधानीको दरबार मार्गस्थित राइजिङ मलमा उद्घाटन गर्नुहुँदै केन्द्रका संचालक जाङ जियोङले गत असोजमा भएको चिनिया राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमणपछि चीन जाने नेपालीको संख्यामा वृद्धि भएसँगै प्रवेशाज्ञाको बढ़दो मागलाई सम्बोधन गर्न प्रवेशाज्ञा केन्द्रको स्थापना गर्नुपरेको बताउनुभयो। चिनिया दूतावासका अनुसार सेवाग्राहीको सहजीकरणका लागि केन्द्रमा सोमबारदेखि शुक्रबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म प्रवेशाज्ञाका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। नेपाल भारतको साझा सांस्कृतिक धरोहरका रूपमा रहेको मध्यमा मिथिला परिक्रमा जनकपुरबाट शुरू भएको छ। परिक्रमाका क्रममा भक्तजनहरूले खाली खुट्टा भजन कीर्तन सहित नेपाल र भारतको 133 किलोमिटरको दूरी तय गर्नेछन्। जनकपुरबाट हाम्रा संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
जनकपुर धामको हनुमानगढ़ीबाट फाल्गुन शुक्ल पक्ष प्रतिपदा तिथिबाट शुरू भएको परिक्रमा 15 दिनसम्म चल्नेछ। नेपाल भारतका लाखौं व्यक्ति सहभागी हुने परिक्रमामा विगत केही वर्ष यता पहाड़ी मूलका भक्तजनहरू पनि सहभागी हुन थाल्नु भएको छ। केही भक्तहरू
एकदम रमाइलो लाग्छ,
राम्रो छ,
नेपाल भारतको 15 धार्मिक पड़ाव स्थलमा विश्राम गर्ने परिक्रमामा लाखौं व्यक्ति सहभागी हुने भएकाले यसको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर चुस्त एवं दुरूस्त सुरक्षा व्यवस्था मिलाइएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेल:
प्रहरी परिचालन सुरक्षा कर्मीको परिचालन त छँदैछ, यसको साथसाथै खाने पानीको व्यवस्था, अस्थायी टोयलेट आश्रय स्थलको व्यवस्थाको लागि जिम्मेवारीहरू किटान गरिसकिया छ र धनुषातर्फ पनि हामीले एम्बुलेन्सको व्यवस्था मिलाएका छौं र त्यसको अनुगमन गर्ने संयन्त्रको अवलम्बन पनि गरिएको छ। अहिलेसम्मको सुरक्षा व्यवस्था अत्यन्त सन्तुलित र मर्यादित छ।
नेपाल भारतका साझा सांस्कृतिक धरोहरको रूपमा रहेको परिक्रमालाई व्यवस्थित बनाउनका लागि यसपटक पालिकाहरूले पनि महत्वपूर्ण भूमिका खेलेको छ। परिक्रमाको महिमा तथा महत्व एवं व्यवस्थापनका विषयमा मिथिला बिहारी नगरपालिकाका नगर प्रमुख अनिल कुमार यादव:
400 वर्ष पुरानोदेखि नै यो हाम्रो हिन्दू धर्मको परम्परा हो। 12 महिना काम गरियो, वर्षमा एकचोटि कम्तीमा धर्मको एउटा सामाजिक सद्भाव जुडाउनको लागि आफन्तहरू इष्ट मित्रहरू भेटघाट हुन्छ, सद्भावहरू दुख सुखहरू साटासाट हुन्छ।
जसले जुन भावका साथ परिक्रमामा सहभागी हुन्छ त्यस्तै फल प्राप्त हुने धार्मिक मान्यता रहेको छ। परिक्रमाको महिमा बारेमा राम मन्दिरका महन्त राम गिरी:
भक्तजनको एउटा श्रद्धा, ईश्वर प्रति भाव, प्रेम, भक्तले जस्तो भावना ईश्वर प्रति लगाउँछ भगवानले उसलाई पूरा गर्छ, जाकी जैसी भावना।
नेपाल भारतको 133 किलोमिटरको दूरी भक्तजनहरू खाली खुट्टा भजन कीर्तन सहित तय गर्ने चलन रहेको छ। नेपालमा पर्यटन वर्ष 2020 चलिरहेको बेलामा मध्यमा मिथिला परिक्रमाले थप टेवा पुर्याउने पक्का रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
क्यों भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रपतिद्वारा सुदूरपश्चिमका विभिन्न स्थानमा हुने भ्रमणबारे प्रदेश प्रमुखलाई हिजो जानकारी दिनुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको सुदूरपश्चिम प्रदेशको विभिन्न क्षेत्रमा हुने भ्रमण तथा अवलोकनको तयारीका विषयमा प्रदेश प्रमुख शर्मिला कुमारी पन्तसँग मुख्यमन्त्री भट्टले छलफल गर्नुभएको थियो। मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिव सिंह ओलीका अनुसार धनगढ़ी स्थित प्रदेश प्रमुखको कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री भट्ट र प्रदेश प्रमुख पन्तबीच समसामयिक विषयमा पनि छलफल भएको थियो। कैलालीको धनगढ़ीमा भोलि फागुन 14 गतेदेखि 20 गतेसम्म विश्व नेपाली साहित्य महोत्सव हुने भएको छ। महोत्सवमा विश्वभरिका नेपाली भाषी लेखक, कवि र साहित्यकारहरू गरी 200 भन्दा बढ़ीको सहभागिता रहने आयोजकले जनाएका छन्। नेपाली भाषा, साहित्य र सभ्यताकै जननी स्थलका रूपमा चिनिने काली कर्णाली क्षेत्रको गौरवमय गाथाका साथै कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, साहित्य जस्ता पक्षलाई उजागर गर्न महोत्सव आयोजना गरिएको सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताउनुभयो। महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख रणबहादुर खडायत र सुरमा गाउँपालिका बझाङका नायब सुब्बा शिवराज उपाध्याय विरूद्ध करिब 3 करोड़ रूपियाँ भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ। हुलाक बचत बैंकको रकम लापरवाही एवं बदनियतपूर्ण रूपमा दुरूपयोग गरेको पुष्टि भएकाले उनीहरू विरूद्ध 2,94,89,000 रूपियाँ बिगो कायम गरी हिजो विशेष अदालत काठमाण्डुमा भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। हिजै अख्तियारले राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत कास्कीको मादी गाउँपालिका कार्यक्षेत्र भएका सब इन्जिनियर नवलेश कुमार रौनियारलाई 40,500 रूपियाँ घुससहित पक्राउ गरेको छ। सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा रौनियारलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट गएको टोलीले नियन्त्रणमा लिएको थियो। दाङको घोराई उपमहानगरपालिका 18 घोडदौरामा सांस्कृतिक डबली निर्माण गरिने भएको छ। प्रदेश सरकारको लगानीमा निर्माण हुने सांस्कृतिक डबलीको हिजो प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गर्नुभयो। डिभिजन वन कार्यालय घोराईको निगरानीमा निर्माण हुने नाट्यघर सहितको डबली निर्माण लागत करिब 11.5 करोड़ रूपियाँ रहेको छ। भोजपुरको दक्षिणी भेगमा अवस्थित कावा खोलामा मोटरेबल पक्की पुल निर्माण गरिने भएको छ। भोजपुर मानेभन्ज्याङ रानीवास खोडेटार सड़क खण्ड अन्तर्गत पर्ने खोलामा 5 करोड़ रूपियाँको लगानीमा आगामी असार महिनामा सम्पन्न गर्ने गरी पक्की पुल निर्माण हुने स्थानीय सड़क पुल कार्यक्रमका प्रदेश नम्बर एक संयोजक मंकेश्वर ठाकुरले बताउनुभयो। 45 मीटर लम्बाई 6 मीटर चौड़ाईको पुल निर्माण भएपछि भोजपुर सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लाको आवागमन सहज हुनेछ। तनहुको देवघाट गाउँपालिकाले मदिरा रहित समाज निर्माण अभियान शुरू गरेको छ। मदिरा सेवन तथा बिक्री वितरणले स्वास्थ्य बिग्रिनुका साथै धन सम्पत्ति समेत क्षति हुने भएकाले नियन्त्रण अभियान थालिएको गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर थापाले बताउनुभयो। थारू समुदायमा समस्याका रूपमा रहेको सिकल सेल एनिमिया उन्मूलनका लागि बाँकेको कोहलपुरमा ल्याब स्थापना गरिने भएको छ। कोहलपुर नगरपालिकाले स्वास्थ्य मन्त्रालयको 3,31,00,000 रूपियाँ लागतमा सिकल सेल एनिमिया जाँचका लागि ल्याब स्थापना गर्न लागि नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी थारूले बताउनुभयो। नगरपालिकाले गत वर्ष कोहलपुर नगरपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत थारू समुदायका 1,352 जना बालबालिकाको रगत नमूना जाँच गरेकोमा 132 जना बालबालिकामा सिकल सेल एनिमिया रोगको लक्षण पाइएको थियो। काठमाण्डुको कलंकीमा ट्रकको ठक्करबाट हिजो एकजनाको मृत्यु भएको छ। घटनामा 4 जना घाइते भएका छन्। थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले 9 सवारी साधनलाई ठक्कर दिँदा चितवन घर भई हाल गोंगबु बस्ने 33 वर्षीय शमशेर गुरूङको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक रूगम कुंवरले ब्रेक फेल भएको ट्रकले 9 सवारी साधनलाई ठक्कर दिएको बताउनुभयो। बाँके राष्ट्रिय निकुञ्जमा पर्ने राजमार्गमा जंगली जनावरका लागि निर्माण गरिएको झोलुङ्गे पुल अर्थात क्यानोपी ब्रिज प्रयोगमा आउन थालेका छन्। क्यानोपी ब्रिज प्रयोगमा आएसँगै राजमार्गबाट जंगली जनावर वारपार गर्दा हुने दुर्घटनामा कमी आएको निकुञ्जले जनाएको छ। नेपालगंजबाट हाम्रा संवाददाता नवीन गिरीको यो रिपोर्ट।
बाँके राष्ट्रिय निकुञ्जको राजमार्ग क्षेत्रमा सवारी साधनको चाप बढ्दै गएका कारण जनावरका लागि झोलुङ्गे पुल अर्थात क्यानोपी ब्रिज निर्माण गरिएको हो। क्यानोपी ब्रिज प्रयोगमा आउन थालेको निकुञ्जका सहायक संरक्षण अधिकृत पुरूषोत्तम शर्माले बताउनुभयो।
हामीले यो ट्रायलको रूपमा लगाएको हो। 6 महिनासम्म चाहिँ हामी यसको अनुगमन गर्छौं। अब अहिले 5 ठाउँमा 6 ब्रिजहरू छ। त्यसमा चाहिँ अब हामीले 2 मोनिटरिङ गर्दाखेरि 2 बाँदरले चाहिँ त्यसलाई प्रयोग गरेको देखियो र क्यामेरा ट्र्यापमा चाहिँ 7 चाहिँ फोटोहरू परेको छ। त्यसै गरेर लोखर्के पनि त्यसमा परेको छ।
5 वर्षको अवधिमा सड़क दुर्घटनामा निकुञ्जमा 264 जनावरको मृत्यु भएको छ। गत वर्ष दुर्घटनाको जोखिममा परेका 431 जनावरको उद्धार गरिएको थियो। यस वर्ष भने दुर्घटनामा कमी आएको निकुञ्जको भनाइ छ। फेरि सहायक संरक्षण अधिकृत शर्मा,
राजमार्गमा दुर्घटना चाहिँ अब विगतको तुलनामा केही कमी आएको देखिएको छ।
बाघ संरक्षणका लागि 2067 सालमा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा अन्य जंगली जनावरको संख्यामा पनि वृद्धि भएको निकुञ्जले बताएको छ। बाघको आहारा प्रजातिका जनावरको संरक्षणमा स्थानीयको भूमिका पनि देखिएको छ। वन्यजन्तु संरक्षणमा निकुञ्ज क्षेत्रका स्थानीय महिलाहरूको ठूलो योगदान रहेको बाँके राष्ट्रिय निकुञ्जकी संस्थापक अध्यक्ष सावित्रा पुनको भनाइ छ।
बाँके राष्ट्रिय निकुञ्जमा 2019 बाघको संख्या 21 बनाउनको त्यसमा त संरक्षण तलदेखि महिलाले घाँसपातदेखि लगेर त्यहाँका वन्यजन्तुहरू संरक्षण राम्रो भएको हिसाबले गर्दा बाघ भएको।
बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व पश्चिम राजमार्ग 72 किलोमिटर र कोहलपुरदेखि बबईसम्म 30 किलोमिटर छ। निकुञ्ज मध्यवर्ती क्षेत्रका स्थानीय पनि विभिन्न माध्यमबाट वन्यजन्तुको संरक्षणमा जुटेका छन्। बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिति कुसुमका अध्यक्ष गेहेन्द्र खड्का,
यही जनावर यही प्रकृति यही प्राकृतिक सम्पदाहरू चाहिँ हाम्रो समृद्धिका पाटो हुन्। हामी जुन प्रकृतिमा वन्यजन्तुहरू हुर्किन्छन् त्यो प्रकृति भनेको हाम्रो बाँच्ने एउटा आधार हो भन्ने कुरा हामीले बुझ्न पर्यो।
जनावर संरक्षणका लागि निकुञ्जले स्थानीयसँग समन्वय र सहकार्यसँगै अवलम्बन गरेको नयाँ उपायपछि दुर्घटनाको जोखिम घटेको देखिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपाल।
अब के अन्तर्राष्ट्रिय समाचार। भारतको 2 भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगरा स्थित ताजमहलको भ्रमण गर्नुभएको छ। राष्ट्रपति ट्रम्प आफ्नो पहिलो औपचारिक भारत भ्रमणका क्रममा हिजो गुजरातको अहमदाबादमा आयोजित भव्य समारोहमा सहभागी भई उत्तरी भारतको ताजमहल प्रस्थान गर्नुभएको हो। राष्ट्रपति ट्रम्पको स्वागतमा अहमदाबादको मितेरा मुतेरा क्रिकेट मैदानमा आयोजित नमस्ते ट्रम्प कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भारतमा नयाँ युगको आगमन भएको बताउनुभयो। राष्ट्रपति ट्रम्पले भारत र भारतीय जनताप्रति अगाध स्नेह र सद्भाव रहेको बताउनुभयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति ट्रम्पको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय शुरू हुने बताउनुभयो। प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच आज औपचारिक वार्ता हुने कार्यक्रम रहेको छ। वार्तामा आतंकवाद विरूद्ध मिलेर अघि बढ़ने ठोस समझदारी हुने अपेक्षा गरिएको छ। भारत भ्रमणका क्रममा अहमदाबाद पुग्नुहुँदा राष्ट्रपति ट्रम्पलाई प्रधानमन्त्री मोदीले विमानस्थलमा स्वागत गर्नुभएको थियो। राष्ट्रपति ट्रम्पलाई स्वागत गर्न हजारौं भारतीयहरू सड़कको दायाँ बायाँ उभिएका थिए भने विश्वकै ठूलो रंगशाला मोतेरा क्रिकेट मैदानमा आयोजित नमस्ते ट्रम्प कार्यक्रममा 1,00,000 भन्दा बढ़ीको सहभागिता रहेको थियो। गत वर्ष भारतीय प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा हाउडी मोदी नामक स्वागत कार्यक्रम जस्तै यसपटक नमस्ते ट्रम्प आयोजना गरिएको बताइएको छ। आगामी नोभेम्बरमा अमेरिकामा हुने राष्ट्रपति निर्वाचनमा भारतीय मूलका अमेरिकीहरूको समर्थनका निम्ति समेत यस्ता कार्यक्रम महत्वपूर्ण हुने विश्लेषण गरिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमण भइरहँदा केही समय अघि केन्द्र सरकारले पारित गरेको नागरिकता संशोधनको विरोधमा भएको प्रदर्शन हिंसात्मक हुँदै गएको छ। नयाँ दिल्लीमा हिजो प्रदर्शनका क्रममा एकजना प्रहरीसहित तीनजनाको मृत्यु भएको छ। प्रदर्शनका क्रममा कैयौं व्यक्ति घाइते भएको जनाइएको छ। कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रूप लिन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। चीन बाहेक अन्य देशमा पनि कोरोना भाइरसको संक्रमण बढ़दै गएपछि यस्तो चिन्ता गरिएको हो। चीन बाहेक अन्य 30 देशमा 1,200 भन्दा बढ़ीमा संक्रमण भेटिएको र 22 जनाको मृत्यु भएको छ। इटलीमा कोरोना भाइरसका कारण हिजो थप 4 जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या 7 पुगेको छ भने संक्रमितको संख्या बढ़न थालेपछि यूरोपियन देशहरूमा थप सजगता अपनाउन थालिएको छ। चीनमा कोरोना भाइरसबाट सबैभन्दा बढ़ी प्रभावित वुहान शहरमा महिना दिनपछि सर्वसाधारणलाई आवत जावतमा केही खुल्ला गरिएको छ। चीनकै ग्वांगडेङ प्रान्तले महामारीको जोखिम केही कम भए पनि सजगता भनी अपनाइराख्ने जनाएको छ। चीनपछि धेरै प्रभावित रहेको दक्षिण कोरियामा संक्रमणबाट बस्नका लागि मास्क खरिद गर्न सर्वसाधारणहरू लामो समय लाइनमा बस्ने गरेका छन्। मलेसियाका प्रधानमन्त्री डाक्टर महाथिर मोहम्मदले अप्रत्याशित रूपमा पदबाट राजीनामा दिनुभएको छ। लामो समयसम्म राजनीतिबाट विश्राम लिएर 2 वर्ष पहिले नयाँ पार्टी गठन गर्दै फेरि राजनीतिमा होमिनुभएका 94 वर्षीय महाथिरले उहाँका उत्तराधिकारी भनेर प्रचार गरिएका अनवर इब्राहिमसँगको गठबन्धनलाई तोड्न पदबाट राजीनामा गर्नुभएको बुझिएको छ। सन् 1981 2003 मलेसियाको प्रधानमन्त्री रहनुभएका महाथिर कुनै बेला उहाँका विश्वासपात्र भनेर चिनिएका अनवर इब्राहिम बीच वर्षौंसम्म कटु सम्बन्ध रहे पनि पछिल्लो समय डाक्टर महाथिरले अनवरकै साथ लिएर सरकार गठन गर्नुभएको थियो। आधुनिक मलेसियाका पिता भनेर परिचय बनाएका महाथिरले नयाँ गठबन्धन बनाउन पदबाट राजीनामा गर्नुभएको विश्लेषण गरिएको छ। अब आर्थिक समाचार।
राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना नयाँ तोकिएको समयमा पनि पूरा नहुने आशंका स्थानीय व्यक्तिहरूले गरेका छन्। आयोजनामा कार्यरत कर्मचारीहरूका कारण असार मसान्तसम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भए पनि पूरा नहुने देखिएको स्थानीय जनताको भनाई छ। 456 मेगावाट क्षमताको आयोजनाको निर्माण कार्य जति लम्ब्याउँदै गयो त्यति नै आफूहरूलाई आर्थिक रूपमा फाइदा पुग्ने कर्मचारीमा मनोवृत्ति देखिएका कारण तोकिएको समयमा आयोजनाको निर्माण कार्य पूरा नहुने समस्या देखिएको स्थानीयको आरोप छ। 3 वर्ष अघिदेखि नै प्रत्येक वर्षको असार मसान्तमा आयोजनाको निर्माण कार्य पूरा हुन्छ भन्दै आएका कर्मचारीले आफ्नो जागिर लम्ब्याउने खेतीमा लागेको नागरिक समाजका अगुवा जपिन्द्र कार्कीले बताउनुभयो। दोलखाली जनताले नबुझेर आफूहरूलाई आरोप लगाएको र यस्तो आरोप सत्य नभएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले दावी गर्नुभयो। उहाँले पटक पटक जनतालाई ढाँटे पनि कुनै बाधा व्यवधान नआए 2077 असार मसान्तभित्र विद्युत उत्पादन गर्ने गरी वैशाख महिनाभित्र तल्लो र माथिल्लो ठाडो सुरुङमा पाइप राख्ने काम गरिसक्ने जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ। सोमबार नेपाली बजारमा छापावाल सुनमा मात्रै प्रतितोला 1,500 रूपियाँले मूल्य वृद्धि भएको छ। स्थानीय बजारमा सोमबार छापावाल सुन प्रतितोला 80,300 रूपियाँमा कारोबार भई नयाँ रेकर्ड समेत कायम भएको छ। आइतबार छापावाल सुन 78,800 कारोबार भएको थियो। सोमबार चाँदीको मूल्य भने प्रतितोला 5 रूपियाँले बढेर प्रतितोला 925 रूपियाँमा कारोबार भएको छ। आइतबार उच्च अंकले बढेको शेयर बजारको कारोबार मापक नेप्से परिसूचक सोमबार भने थामिएको छ। आइतबार 70 अंकले बढेको नेपाली शेयर सूचक बजारको परिसूचक नेप्से सोमबार 2 अंकले घटेको छ। सोमबार नेप्से 1.9 अंकले घटेर 1502.18 अंकमा पुगेको छ। नेप्से झिन अंकले घटे पनि कारोबार रकम भने 3 अर्ब माथि नै रहेको छ। सोमबार कुल 179 कम्पनीहरूका 83,48,234 किता शेयरहरू 3,41,05,16,000 मूल्यमा किनबेच भएका छन्। कारोबारका आधारमा सोमबार एनएमबी ब्याङ्क शीर्ष स्थानमा रहेको छ। चितवनको भरतपुरमा पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ। पोल्ट्री क्षेत्रको लागत घटाई, सुलभ दरमा मासु एवं अण्डा आपूर्ति गर्नका लागि सहयोग पुर्याउने उद्देश्यले यही फागुन 16 प्रदर्शनीको आयोजना गर्न लागि हो। नेपाल पोल्ट्री महासंघले सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गुणचन्द्र विष्टले विगत केही वर्षदेखि अस्त व्यस्त पोल्ट्री क्षेत्रलाई व्यवस्थित र व्यावसायीकरण गर्न पोल्ट्री सम्बन्धी प्रदर्शनीको आयोजना गर्न लागि बताउनुभयो।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट। पालो भएको छ खेल समाचारको।
मनाङ मर्स्याङदी क्लब बुढा सुब्बा गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। धरान रंगशालामा भएको खेलमा मनाङले बेलबारी फुटबल क्लबलाई 4-0 हरायो। रूपन्देहीको गोर्खा बोयज क्लब सर्वाधिक पुरस्कार राशिको खप्त गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। बुटोलको सुनौलो संगमलाई ट्राइब्रेकरमा 5-3 हराउँदै गोर्खा बोयज अन्तिम आठमा पुगेको हो। निर्धारित 90 मिनटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि ट्राइब्रेकरमा खेलको निर्णय भएको थियो। गोलकिपर मनोज गुरुङले मोहन थापाको पेनाल्टी रोकेपछि गोर्खा बोयजको अघिल्लो चरणको यात्रा पक्का भएको थियो। धनगढ़ी रंगशालामा पेनाल्टी सुटआउटमा गोर्खा बोयजका लागि हरि कठायत, अनिश तामाङ, रन्दीप पौडेल, निशान न्यौपाने र कप्तान उत्तम गुरुङले गोल गरे। सुनौलो संगमका रंजन थापा, अजित थापा र शंकर राई गोल गर्न सफल भए। गोर्खा बोयजले क्वार्टर फाइनलमा हिमालयन शेर्पाको सामना गर्नेछ। प्रतियोगिताको विजेताले 21,01,000 र दोस्रो हुने टोलीले 10,01,000 प्राप्त गर्नेछ। आसन्न एभरेस्ट प्रिमियर लीगका लागि ललितपुर प्याटर्सनले 3 विदेशी खेलाड़ी अनुमोदन गरेको छ, जसमा पाकिस्तानका अलराउण्डर हामद अजाम, हसन खान र तीव्र गतिका बलर मीर हमजामलाई टीममा भित्राएको छ। मार्च 14 शुरू हुने ईपीएलका लागि यसअघि ललितपुरले श्रीलंका पूर्व कप्तान उफल थरंगालाई अनुमोदन गरिसकेको छ।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो अजय बमबाट। अब मौसमी विवरण। आज देशभर आंशिकदेखि सामान्य बदली रही, केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 22.2 डिग्री सेल्सियस, न्यूनतम 7.2 डिग्री सेल्सियस, वर्षा फाटफुट, अहिले बिहानको सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 6:33 भयो भने सूर्यास्त भरे साँझ 6:01 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। सरकारले शिक्षा, स्वास्थ्य, ऊर्जा लगायत विकास निर्माणमा उल्लेखनीय काम गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा। जनतामाझ सहयोगी भूमिका निर्वाह गर्दै खसखन्दौ साखलाई राम्रो बनाउन प्रहरीलाई गृहमन्त्री रामबहादुर थापाको निर्देशन। संसदमा विचाराधीन प्रेससँग सम्बन्धित विधेयकहरूलाई सरोकारवालासँगको छलफलपछि मात्रै अघि बढ़ाउन सभामुखलाई पत्रकार महासंघको ध्यान आकर्षण। दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढ़दै जाँदा त्यहाँ रहेका नेपालीको अवस्थाबारे चिन्ता र चासो बढ़दो। र अमेरिकी राष्ट्रपति ट्रम्पको भारत भ्रमणका क्रममा अहमदाबादमा उहाँको भव्य स्वागत। आतंकवाद विरूद्धको संघर्षमा सहकार्य गर्ने विषयमा द्विपक्षीय समझदारी हुने अपेक्षा। इसका साथ ही 7 बजे को समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।